यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। मन्त्री परिषदद्वारा संघीय संसदको दुवै सदनको अधिवेशन आज रातीदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश। स्थानीय तहका रिक्त 39 पदका लागि 81 साल मंगिर 16 गते आइतबार निर्वाचन हुने। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगद्वारा वार्षिक प्रतिवेदन पेश। भ्रष्टाचार जन्य कसूरको अनुसन्धानलाई वैज्ञानिक र नतिजामुखी बनाउन आयोगलाई राष्ट्रपतिको आग्रह। नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य घटाइयो र अफ्रिकी मुलुक नाइजेरियामा डुंगा पल्टिँदा कम्तीमा 41 जनाको मृत्यु।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। सरकारले संघीय संसदको दुवै सदनको चालू अधिवेशन आजदेखि अन्त्य गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले संघीय संसदको दुवै सदनको अधिवेशन आज भाद्र 31 गते राति 12 बजेदेखि अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो। मन्त्री परिषदको बैठकले स्थानीय तहका रिक्त 39 पदका लागि 2081 साल मंगिर 16 गते आइतबारका दिन निर्वाचन गर्ने निर्णय गरेको पनि सरकारका प्रवक्ता मन्त्री गुरूङले जानकारी दिनुभयो। यसअघि प्रधानमन्त्री केपी शर्मा ओली समक्ष निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलिया सहितका पदाधिकारीहरूले हिजो भेट गर्नुभई आगामी मंगिर 16 गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न नेपाल सरकारलाई परामर्श दिनुभएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ। संयुक्त राष्ट्र संघीय महासभालाई सम्बोधन गर्न संयुक्त राज्य अमेरिका जाने तयारीमा रहनुभएका प्रधानमन्त्री ओलीले दिउँसो 1 बजे संसदलाई सम्बोधन गर्नुहुने तय गरिएको हो। प्रधानमन्त्री असो 4 गते अमेरिका प्रस्थान गर्नुहुनेछ। यद्यपि संसदमा जारी तनावका कारण आज बिहान बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकबाट प्रधानमन्त्रीको सम्बोधनको विषय तय गरिने बताइएको छ। प्रधान न्यायाधीशसहित संवैधानिक पदहरूमा नियुक्तिका लागि सिफारिश गर्न आज संवैधानिक परिषदको बैठक बोलाइएको छ। आज साँझ 5 बजेका लागि बैठक बोलाइएको परिषदले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिन घरजग्गा व्यवसायीलाई आग्रह गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो नेपाल जग्गा तथा आवास विकास महासंघको ज्ञापन पत्र बुझ्नुहुँदै प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई चलायमान बनाउन निर्यात गर्न सकिने गरी उत्पादनमूलक काममा लाग्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले बसोबासका लागि आवश्यक हुने घरजग्गाको कारोबार नियमित रूपमा हुने भए पनि धेरै लगानी गरेर लामो समय खाली हुने अपार्टमेन्टहरू शहरमा देखिने स्थिति हुँदा त्यसले तत्काल प्रतिफल नदिने स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले घरजग्गा व्यवसायलाई व्यवस्थित बनाउन र जनताको विकाससँग जोड़िएका विषयमा कानूनी एवं आवश्यक सुधारका लागि सरकारले पहल गर्ने विश्वास पनि व्यक्त गर्नुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउने र भत्काउने खेलमा अहिले माओवादी पार्टी नलाग्ने बताउनु भएको छ। माओवादी केन्द्र झापाले बिर्तामोड़मा हिजो आयोजना गरेको राजनैतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उहाँले अब माओवादी सरकारमा जाने र नयाँ समीकरण बनाउने पक्षमा तत्काल नरहेको बताउनुभयो। प्रधान न्यायाधीश विश्वम्बर प्रसाद श्रेष्ठले न्यायालयले आम नागरिकको न्यायपालिका प्रतिको अपेक्षा पूरा गर्ने प्रयास गरिरहेको बताउनु भएको छ। संखुवा सभाको चैनपुरमा जिल्ला अदालत भवनको हिजो उद्घाटन गर्नुहुँदै उहाँले विधिको शासनलाई व्यवहारमा रूपान्तरण गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपालको संविधानले परिकल्पना गरेको स्वतन्त्र र निष्पक्ष न्यायालयको अवधारणा अनुसार अघि बढ़नुपर्ने उल्लेख गर्नुहुँदै प्रधान न्यायाधीश श्रेष्ठले समयमै न्याय प्रदान गर्नेतर्फ ध्यान दिन सम्बद्धहरूलाई आग्रह गर्नुभयो। न्यायमा सबैको पहुँच सुनिश्चित गर्न कानूनी एवं संस्थागत संयन्त्र बनाएर काम गरिरहेको उहाँले बताउनुभयो। संविधानले प्रत्याभूत गरेका आधारभूत अधिकारलाई हनन हुन नदिने पनि प्रधान न्यायाधीशले उल्लेख गर्नुभयो। प्रतिनिधि सभाको बैठक दलहरूबीच सहमति जुट्न नसक्दा हिजो प्रभावित भएको छ। माओवादी केन्द्रले एमाले सांसद योगेश भट्टराईले प्रयोग गर्नुभएको माओवादी हिंसा शब्द संसदको रेकर्डबाट हटाउन माग गर्नुहुँदै संसद अवरोध गरेपछि हिजो सभामुख घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्नुभएको थियो। हिंसा शब्द संसदीय कि असंसदीय भन्ने विवादले भदौ 26 गतेको प्रतिनिधि सभाको बैठक अवरूद्ध भएको थियो। प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले सशस्त्र युद्धलाई अपमानित गरी सत्तारूढ़ दल एमालेका तर्फबाट हिंसा शब्द प्रयोग भएको भनी टिप्पणी गरेको छ। भदौ 12 गतेको बैठकमा एमाले सचिव भट्टराईले हिंसा शब्द प्रयोग गरे लगत्तै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गर्दै हिंसा शब्द संसदको रेकर्डबाट हटाउन माग गर्नुभएको थियो। बैठकमा सभामुख देवराज घिमिरेले नियमापत्तिका सन्दर्भमा अध्ययन गर्न संसद सचिवालयलाई निर्देशन दिनुभएपछि सभामुख घिमिरेले भदौ 26 गते हिंसा शब्द असंसदीय नरहेको र संसदको रेकर्डबाट हटाउनु नपर्ने निर्णय सुनाउनु भएको थियो। हिजो सभामुख घिमिरेले बोलाउनु भएको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकहरूको बैठक पनि यही हिंसा शब्दलाई लिएर बिना निष्कर्ष टुंगिएको छ। छलफलमा सभामुख घिमिरेले आफूले संसद सचिवालयको अध्ययनसहितको राय संविधान कानून र अभ्यास समेतका आधारमा निर्णय लिएको भन्दै रूलिङ मानेर संसदमा अवरोध नगर्न माओवादी पक्षलाई आग्रह गर्नुभएको थियो। प्रतिनिधि सभाको हिजोका लागि तय भएको बैठक दलहरूबीच सहमति जुट्न नसकेपछि आज दिउँसो 1 बजेसम्मका लागि स्थगित गरिएको छ। आजको बैठकमा सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले सूचना जारी गरी जानकारी दिएको छ। संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा छेत्रीले प्रतिवेदन पेश गर्नुहुने प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। राष्ट्रिय सभाको बैठकले नेपाल विश्वविद्यालय विधेयक 2079 सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमा सहमति गरियोस् भन्ने प्रस्ताव हिजो स्वीकृत गरेको छ। बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले प्रस्तुत गर्नुभएको नेपाल विश्वविद्यालय विधेयकलाई प्रतिनिधि सभाबाट भएको संशोधनमा सहमति गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो। राष्ट्रिय सभाको हिजोकै बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक 2077 टेबल भएको छ। राष्ट्रिय सभाका सचिव डाक्टर सुरेन्द्र अर्यालले प्रतिनिधि सभामा पठाइएको सार्वजनिक सेवा प्रसारण विधेयकका सम्बन्धमा प्राप्त सन्देश सभा समक्ष जानकारी गराउनुभई टेबल गर्नुभयो। बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दलित समुदायको रैथाने सिप ज्ञान र पेसाको आधुनिकीकरण गर्ने रोजगारी सिर्जना गर्ने र जीविकोपार्जन कार्यक्रमका लागि बजेट छुट्याइएको जानकारी दिनुभयो। बैठकमा मन्त्रालयगत प्रश्नहरूको जवाफमा अर्थमन्त्री पौडेलले दलित समुदायको आर्थिक सशक्तिकरण कार्यको संस्थागत विकास गर्न 20 करोड़ रूपियाँ बजेट छुट्याई कार्यक्रमको प्रभावकारिता कार्यान्वयनका लागि आवश्यक कार्यविधि बनाउने काम पनि भइरहेको बताउनुभयो। विशेष समयमा सांसदहरूले मुलुकलाई सही दिशामा लैजान संविधानको कार्यान्वयनमा भएका कमी कमजोरीलाई सुधार गर्दै अघि बढ़न सबै दलहरू एकै ठाउँमा उभिनुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले चाडपर्व नजिकिएसँगै खाद्य वस्तु र यातायातमा मूल्यवृद्धि भएकाले स्थानीय बजारको अनुगमन गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले कृषिको आधुनिकीकरण मार्फत निर्यात र रोजगारी वृद्धि गर्ने प्रविधि भित्र्याउन आवश्यक कदम बढ़ाउनु पर्ने र कृषि क्षेत्रमा वैदेशिक अध्ययन तथा अनुभव हासिल गरेका नागरिकलाई रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभयो। राष्ट्रिय सभाको बैठक पनि आज दिउँसो 1:15 बोलाइएको छ। राष्ट्रिय सभा अन्तर्गतका रिक्त रहेका 2 समितिका सभापतिको आज हुने निर्वाचनका लागि 3 जना सांसदहरूले मनोनयन दर्ता गराउनु भएको छ। माथिल्लो सदन अन्तर्गतको विधायन व्यवस्थापन समितिको सभापतिका लागि नेकपा एकीकृत समाजवादीका सांसद जयन्ती देवी राई र नेकपा एमालेका सांसद तुलसा कुमारी दाहालले मनोनयन दर्ता गराउनु भएको छ। त्यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा माओवादी केन्द्रका सांसद माया प्रसाद शर्माले मनोनयन दर्ता गराउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गतका विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिको कार्यकाल भदौ 23 गते सकिएको थियो। राष्ट्रिय सभा नियमावली 2080 पद रिक्त भएको 15 दिनभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था गरिएको छ। राष्ट्रिय सभाको बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले रिक्त दुवै समितिको सभापतिको निर्वाचन आज गर्न संसद सचिवालयलाई निर्देशन दिनुभएको थियो। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ। पेट्रोलमा प्रति लिटर 4 रूपियाँ र डिजेल तथा मट्टीतेलमा 5 रूपियाँका दरले घटाइएको आयल निगमले जनाएको छ। नयाँ मूल्य पेट्रोलको प्रति लिटर पहिलो वर्गमा 156 रूपियाँ 50 पैसा, दोस्रो वर्गमा 158 रूपियाँ र तेस्रोमा 159 रूपियाँ कायम गरिएको छ। त्यस्तै डिजेल र मट्टीतेलको प्रति लिटर पहिलो वर्गमा 146 रूपियाँ 50 पैसा र दोस्रोमा 148 तथा तेस्रोमा 149 रूपियाँ कायम गरिएको निगमले जनाएको छ। पहिलो वर्ग अन्तर्गत चाराली, विराटनगर, अमलेखगंज, भलवारी, नेपालगंज, धनगढ़ी र वीरगंज रहेका छन्। दोस्रोमा सुर्खेत र दाङ तथा काठमाडौँ, पोखरा र दिपायल पर्दछन्। घटेको पेट्रोलियमको मूल्य गैरातीदेखि लागू भएको आयल निगमले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वार्षिक प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित कार्यक्रममा राष्ट्रपति समक्ष आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले आर्थिक वर्ष 2080-81 वार्षिक प्रतिवेदन पेश गर्नुभयो। प्रतिवेदन ग्रहण गर्नुहुँदै राष्ट्रपति पौडेलले मुलुकमा सुशासन कायम गर्ने सन्दर्भमा भ्रष्टाचारजन्य कसुरको पहिचान, अनुसन्धान र अभियोजन सम्बन्धी कार्यलाई वैज्ञानिक, तथ्यपरक र नतिजामुखी बनाउन आवश्यक रहेकोमा जोड़ दिनुभयो। राष्ट्रपति पौडेलले आयोगले आफ्नो संवैधानिक र कानूनी दायित्व पूरा गर्ने सम्बन्धमा गरेका काम कार्यवाहीहरू समेटेर पेश गरेको प्रतिवेदनमा उठाइएका महत्वपूर्ण विषयलाई सरकारले प्रभावकारी ढंगले सम्बोधन गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो। उहाँले आयोगको संस्थागत क्षमता विकास र कर्मचारीको व्यावसायिकता दक्षता वृद्धि गर्दै आयोगका काम कार्यवाहीलाई थप पारदर्शी र प्रभावकारी बनाउन आवश्यक रहेको पनि बताउनुभयो। आयोगका प्रमुख आयुक्त राईले आयोगलाई प्राप्त संवैधानिक जिम्मेवारीका साथै भ्रष्टाचार नियन्त्रण गरी सुशासन प्रवर्धन गर्ने राज्यको नीति निष्पक्ष र तटस्थताका साथ कार्यान्वयन गर्न आयोग प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले आयोगमा विभिन्न माध्यमबाट 36,186 उजुरी प्राप्त भएकोमा 27,714 उजुरी फरछोड़ गरिएको जानकारी दिनुभयो। प्रतिवेदन बुझाएपछि काठमाडौँमा हिजै आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नरहरि घिमिरेले आयोगमा परेका उजुरी मध्ये सबैभन्दा धेरै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित स्थानीय तहहरूको रहेको र करिब 40% उजुरी परेको बताउनुभयो। आयोगले गत आर्थिक वर्ष 2080-81 1,545 विरूद्ध विशेष अदालतमा भ्रष्टाचारजन्य कसुर सम्बन्धी मुद्दा दायर गरेको पनि प्रवक्ता घिमिरेले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो। गत आर्थिक वर्षमा विभिन्न 201 मुद्दामा 520 सरकारी कर्मचारी, 148 विभिन्न सरकारी निकायमा मनोनित पदाधिकारी, 106 निर्वाचित जनप्रतिनिधि, अन्य लेखापढ़ी व्यवसायी, बिचौलिया, राजनीतिक नियुक्ति पाएका व्यक्ति तथा विभिन्न संघ संस्थाका पदाधिकारी गरी 771 जनालाई प्रतिवादी बनाइएको आयोगले जनाएको छ। प्रतिवादीहरूबाट 8,40,00,000,000 रूपियाँ भन्दा बढ़ी बिगो दावी गरिएको आयोगका प्रवक्ता घिमिरेले बताउनुभयो। गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई ऊर्जाशील र थप व्यावसायिक बनाउन आफू प्रयत्नशील रहेको बताउनु भएको छ। सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा हिजो आयोजित सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा गृहमन्त्री लेखकले सुरक्षा निकायलाई समय अनुकूल थप सुदृढ़ एवं सबल बनाउन विद्यमान ऐन कानून परिमार्जन गर्न विधेयक अघि बढ़ाइएको जानकारी दिनुभयो। नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ कानून निर्माणका लागि विधेयक अघि बढ़ेको जानकारी दिनुहुँदै गृहमन्त्री लेखकले राज्य र जनताको सेवा तथा सुरक्षाका निम्ति सीमा सुरक्षा, मुलुकको आन्तरिक सुरक्षा व्यवस्थापन, राजस्व चुहावट नियन्त्रण लगायतका क्षेत्रमा पुर्याएको योगदानका कारण सरकारले भरोसाको केन्द्रका रूपमा सशस्त्र प्रहरीलाई लिएको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले चालू आर्थिक वर्षका लागि तोकिएका वार्षिक लक्ष्यमा उत्कृष्ट नतिजा हासिल गर्ने गरी कार्य सम्पादन गर्न मन्त्रालय र मार्फतका निकायलाई निर्देशन दिनुभएको छ। चालू आर्थिक वर्ष 2081-82 कार्य सम्पादन सम्झौतापछि हिजो मन्त्रालय र मार्फतका निकायलाई निर्देशन दिनुहुँदै संचार मन्त्री गुरूङले सरकारको नीति तथा कार्यक्रम, वार्षिक बजेट, आवधिक योजना लगायतबाट निर्धारण भएका लक्ष्य प्राप्त गर्न उत्कृष्ट कार्य सम्पादनसहित सबैले आफ्नो जिम्मेवारी इमान्दारीताका पूरा गर्नुपर्ने बताउनुभयो। मन्त्रालयमा एक औपचारिक कार्यक्रमबीच संचार मन्त्री गुरूङ र संचार सचिव राधिका अर्यालबीच कार्य सम्पादन सम्झौता भएको छ। त्यस्तै संचार सचिव अर्याल र मन्त्रालयका विभिन्न महाशाखाका प्रमुख एवं मन्त्रालय मार्फतका निकायका प्रमुखहरूबीच पनि हिजै कार्य सम्पादन सम्झौता भएको छ। उत्पादन सम्झौतापछि मन्त्रालय र माथतका कर्मचारीलाई निर्देशन दिनुहुँदै संचार मन्त्री गुरूङले निर्धारण भएका लक्ष्य तोकिएको लागत र समयभित्रै सक्न सामूहिक रूपमा अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो। सरकारले पहिलो 100 दिन, दोस्रो 100 दिन र त्यसपछिको 165 दिनको समीक्षा गर्ने गरी कार्य सम्पादन सम्झौता गरेको उल्लेख गर्नुहुँदै संचार मन्त्री गुरूङले अरू मन्त्रालय भन्दा संचार मन्त्रालयको कार्य सम्पादन उत्कृष्ट साबित हुने गरी काम गर्न पनि निर्देशन दिनुभयो। संचार मन्त्री गुरूङसँग कार्य सम्पादन सम्झौतापछि संचार मन्त्रालयकी सचिव अर्यालले सरकार मन्त्रालय र माथतका निकायबाट चालू आर्थिक वर्षका लागि सम्पादन हुने भनी तोकिएका जिम्मेवारी योजना र कार्यक्रमको लक्षित नतिजा हासिल गर्न सबैले काम गर्नुपर्ने बताउनुभयो। संचार सचिव र मन्त्रालयको संचार महाशाखाका प्रमुख गजेन्द्र कुमार ठाकुर, सूचना प्रविधि महाशाखाका प्रमुख अनिल कुमार दत्त, फ्रिक्वेन्सी व्यवस्थापन महाशाखाका प्रमुख गौरव गिरी, प्रशासन महाशाखाका प्रमुख बाबुराम भण्डारी बीच पनि कार्य सम्पादन सम्झौता भएको छ। त्यस्तै हुलाक सेवा विभागका महानिर्देशक ज्ञानहरि घिमिरे, मुद्रण विभागका महानिर्देशक गोपाल कोइराला, सूचना प्रविधि विभागका महानिर्देशक प्रेम शरण श्रेष्ठ बीच पनि हिजै कार्य सम्पादन सम्झौता भएको छ। त्यस्तै रेडियो प्रसार सेवा विकास समितिका कार्यकारी निर्देशक अमर ध्वज लामा, गोर्खापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु प्रसाद सुवेदी, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीर जङ शाह, राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्का, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई, चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष दिनेश डीसी, नेपाल दूरसंचार कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक संगीता पहाड़ी अर्याल बीच पनि हिजै कार्य सम्पादन सम्झौता भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले विद्युत उत्पादनसँगै प्रसारण लाइनको क्षमता विस्तारमा सरकार लागिरहेको बताउनु भएको छ। सुदूरपश्चिम सरोकार मंचका तर्फबाट प्रतिनिधि सभामा दार्चुला र बझाङ जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद तथा विभिन्न राजनैतिक दलले हिजो बुझाएको ज्ञापन पत्र बुझ्नुहुँदै ऊर्जा मन्त्री खड्काले विद्युत प्रसारण लाइनको क्षमता बढ़ाउने गरी सरकारले काम गरिरहेको बताउनुभयो। उहाँले दार्चुला, बझाङ, बाजुरा, अछाम लगायतका सुदूरपश्चिममा उत्पादित विद्युतको आन्तरिक खपत गरी भारतमा निर्यात गर्ने गरी सरकारले क्षमता विस्तार गरिरहेको जानकारी दिनुभयो। दोलखाको गौरीशंकर गाउँपालिकामा हिजो जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा गौरीशंकर गाउँपालिका वडा नम्बर 3 झ्याकुकी 75 वर्षीय काली शेर्पा र 55 वर्षीय पसी शेर्पाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो। दुर्घटनामा चालकसहित 4 जना घाइते भएको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। 3 जनाको सिंगटी अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ। नेपाली इस्लाम धर्मावलम्बीहरूले पनि आज धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह वलैम सल्लामको जन्म जयन्ती अर्थात मोहम्मद डे मनाउँदैछन्। सरकारले आज मोहम्मद दिवसका अवसरमा नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि विदा दिएको छ। गृह मन्त्रालयले सूचना जारी गरी आज नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक विदा दिइएको उल्लेख गरेको छ। मोहम्मद डेका अवसरमा नेपालगंज सहित मुस्लिम बहुल क्षेत्रमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। मोहम्मद डेका अवसरमा विभिन्न दलका नेता तथा सामाजिक अगुवाहरूले इस्लाम धर्मावलम्बीहरूलाई शुभकामना दिनुभएको छ। नेपाली सेना र अमेरिकी सेना बीचको 4 संस्करणको सैनिक अभ्यास हिजो शुरू भएको छ। अभ्यासका क्रममा खोज तथा उद्धारलाई प्रभावकारी बनाउन अपनाउनुपर्ने विधि र प्रक्रियाका सम्बन्धमा ज्ञान आदान प्रदान हुने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। काठमाडौँ, मकवानपुर र धादिङमा संयुक्त अभ्यास शुरू गरिएको छ। अभ्यास असोज 4 गते सम्पन्न हुनेछ। अविरल वर्षापछि पहिरो जाँदा डुम्रे बेसी शहर सड़क अवरूद्ध भएको छ। रेडियो नेपालका कार्यकारी निर्देशक अमर ध्वज लामाले रेडियो नेपालका सेवानिवृत्त कर्मचारीहरूको समस्यालाई दिगो रूपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। रेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरबारमा पूर्व कर्मचारीहरूका तर्फबाट हिजो आयोजित बधाई तथा शुभकामना कार्यक्रममा कार्यकारी निर्देशक लामाले पेन्सन कोषलाई यो वर्षबाट सञ्चालन गर्ने गरी समाधान गरिने बताउनुभयो। कार्यकारी निर्देशक लामाले सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानून बनाउँदा कर्मचारीहरू सचेत र चनाखो हुनुपर्ने भन्नुहुँदै निवृत्त कर्मचारीलाई कुनै पनि विभेद नहुने गरी व्यवस्थापन गरिने र पूर्व कर्मचारी काउन्सिल गठन गर्न सेवानिवृत्त कर्मचारीहरूलाई आग्रह पनि गर्नुभयो। कार्यक्रममा रेडियो नेपालका नायब कार्यकारी निर्देशक खगेन्द्र खत्रीले पेन्सनका लागि बजेट निकासा हुने प्रक्रियामा रहेकाले चाँडै नै समस्याको समाधान हुने जानकारी दिनुभयो। रेडियो नेपालमा पेन्सन पाउने सेवानिवृत्त कर्मचारीको संख्या 282 रहेको पनि उहाँले बताउनुभयो। सेप्सिस रोग मानिसको शरीरमा लाग्ने विभिन्न रोगहरूमध्ये अति घातक मानिन्छ। यसबाट बच्न रोग लागेको थाहा हुनासाथ लापरवाही नगरी स्वास्थ्य संस्थामा उपचारका लागि जानुपर्नेमा चिकित्सकहरूले सुझाव दिएको बाँके संवाददाता सरला सुवेदी बताउँछिन्।
मानिसको शरीरमा विभिन्न प्रकारका रोग तथा समस्या हुन्छन्। त्यो मध्ये सेप्सिस एक खतरनाक स्वास्थ्य समस्या हो। चिकित्सकका अनुसार हाम्रो शरीरको कुनै अंगमा कुनै रोगको संक्रमण भयो र त्यो संक्रमणले शरीरका अन्य महत्वपूर्ण अंगमा असर पुर्याउने प्रक्रियालाई मेडिकल भाषामा सेप्सिस भनिन्छ। नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालका डाक्टर अनुप शर्मा,
जब एन्टिबायोटिकहरूले हाम्रो रोगको कीटाणुहरूलाई मार्न सक्दैन, हाम्रो रोगले झनझन चिकित्सा पार्दै जान्छ। हाम्रो शरीरमा लाग्ने रोगका कीटाणुहरू साधारणदेखि कडा एन्टिबायोटिक दिँदा पनि नमर्ने भएमा मृत्यु नै हुने भयावह स्थिति उत्पन्न हुन्छ।
नेपालमा हरेक वर्ष आईसीयूमा भर्ना भएका 30% बिरामीको मृत्यु सेप्सिसका कारण हुने गरेको छ। मानिसको शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जाने अवस्थालाई सेप्सिसको पहिलो चरण भनिन्छ। यो अवस्थामा मानिसको फोक्सो, कलेजो, मृगौला लगायतका शरीरका महत्वपूर्ण अंगमा असर गर्छ। अर्को चरणमा संक्रमण तीव्र गतिले फैलिँदै शरीरका अंगलाई चाहिने रगत, अक्सिजन र पोषक तत्व लगायतको कमी भई बिरामीको मृत्युसम्मको जोखिम हुने गरेको चिकित्सक बताउँछन्।
समयमा उपचार भएन भने त त्यो झन भन्दा झन बढ्दै जाने, जति ढिलो भयो त्यति गाह्रो हुने हुन्छ। बिरामी सेप्सिस भएर प्रेसर घट्न थाल्यो भने हरेक घण्टा जति उसले ढिलाइ गर्छ त्यसमा चाहिँ उसको मृत्यु दर चाहिँ प्रत्येक घण्टा 6-7% बढ्ने हाम्रो अनुसन्धानहरूले पनि देखाएको।
पछिल्लो समय विकसित राष्ट्र सहित मध्यम र कम आय भएका मुलुकमा समेत भयावह र तीव्र गतिमा सेप्सिसको समस्या बढ़िरहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर सेप्सिसबाट वर्षेनी 1,10,00,000 मानिसको मृत्यु हुने र 4,90,00,000 मानिस सेप्सिसबाट संक्रमित र 4,70,00,000 देखि 5,00,00,000 मानिस सेप्सिसबाट प्रभावित हुने गरेको तथ्याङ्क रहेको छ। रगतमा प्लेटलेट्स कम हुनु, पिसाबको मात्रा कम हुनु, श्वास प्रश्वासमा गाह्रो हुनु, अर्धचेत हुनु सेप्सिसका लक्षण हुन्। त्यसैले लापरवाही नगरी समयमै उपचार गर्नुपर्ने चिकित्सकको सुझाव रहेको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
ओके, अन्तर्राष्ट्रिय समाचार। अफ्रिकी राष्ट्र नाइजेरियाको उत्तर पश्चिमी राज्य जम्भारामा काठको डुंगा पल्टिँदा कम्तीमा 41 जनाको मृत्यु भएको र त्यसक्रममा 12 जनाको उद्धार गरिएको सरकारी अधिकारीहरूले जनाएका छन्। 50 भन्दा बढ़ी यात्रु र चालक दलका सदस्य बोकेको डुंगा नदीमा पल्टिएको हो। डुंगामा सवार यात्रुहरूमध्ये धेरै किसानहरू रहेको अधिकारीहरूले जनाएका छन्। दिल्लीका मुख्यमन्त्री एवं आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले भोलि मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ। म्यानमाको यागी आदिका कारण मृत्यु हुनेको संख्या 74 पुगेको म्यानमाको सरकारी संचार माध्यमले उल्लेख गरेका छन्। रोमानियाको पूर्वी क्षेत्रमा मुसलधारे वर्षापछि आएको बाढ़ीमा परि कम्तीमा 4 जनाको मृत्यु भएको अधिकारीहरूले उल्लेख गरेका छन्। अब आर्थिक समाचार।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाली वस्तुको निर्यात बढ़ाउन ठोस नीति आवश्यक भएको बताउनु भएको छ। नेपाल पारवन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको 54 वार्षिकोत्सव समारोहको उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले नेपाली वस्तुको तेस्रो मुलुकमा निर्यात अत्यन्तै न्यून रहेकोले निर्यात बढ़ाउन ठोस नीति बनाउनु पर्नेमा जोड़ दिनुभयो। भारतका विभिन्न ठाउँमा रहेका पोर्टहरूको अवस्था अत्यन्तै नाजुक अवस्थामा रहेको उल्लेख गर्दै उहाँले व्यवस्थित बनाउन समेत निर्देशन दिनुभयो। त्यसै गरी मन्त्री भण्डारीले पारवहनका पदाधिकारीलाई साझेदार संस्थाहरूसँग हातेमालो गरेर ठोस योजना बनाउन पनि निर्देशन दिनुभयो।
विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनशीपमा विजयी शुरूआत गरेको छ। मालदिव्सको मालेमा आइतबार भएको खेलमा पुलिसले उज्बेकिस्तानको हुमो भलिबल क्लबलाई 3-0 सुझ सेटमा पराजित गरेको हो। 8 एनबीए राष्ट्रिय भलिबल लीगको विजेताका रूपमा पुलिसले च्याम्पियनशीपमा सहभागिता जनाएको हो। पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेकान्दो खेलाड़ी पेलेसा गोवर्धनलाई आइतबार पोखरामा नगदसहित सम्मान गरिएको छ।
अझै बम अब मौसम। आज देशभर आंशिकदेखि सामान्यतया बद्ली रही सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका 1-2 स्थानमा अधिक वर्षा हुने र कोशी प्रदेशका तराई एवं मधेस क्षेत्रमा केही स्थानमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 18.9 डिग्री सेल्सियस, वर्षा 22.5 मिलिमिटर, सापेक्षिक आर्द्रता 97%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:50 भयो भने सूर्यास्त भरे साँझ 6:08 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। मन्त्री परिषदद्वारा संघीय संसदको दुवै सदनको अधिवेशन आज रातिदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश। स्थानीय तहका रिक्त 39 पदहरूका लागि 2081 साल मंगिर 16 गते आइतबार निर्वाचन हुने। राष्ट्रपति पौडेल समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगद्वारा वार्षिक प्रतिवेदन पेश, भ्रष्टाचार जन्य कसुरको अनुसन्धानलाई वैज्ञानिक र नतिजामुखी बनाउन आयोगलाई राष्ट्रपतिको आग्रह। नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य घटाइयो र अमेरिकी मुलुक नाइजेरियामा डुंगा पल्टिँदा कम्तीमा 41 जनाको मृत्यु। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।